देखो यहाँ जो मुफस्सिर ने तफसीर की है कि रफ़्ज़ुल निसा औरतों को छेड़ छोड़ देना व इत्तेखाज़ सवामे गिरजों को बना लेना, तो दरअसल जो है और सिर्फ औरतों नहीं, औरतों के अलावा दूसरी भी बहुत सारी हलाल चीजें छोड़ते थे और गिरजे तो आम जो है शहरों में बनते हैं। ये लोग इबादतों के लिए जंगलात के अंदर पहाड़ियों में छोटे 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 इबादत खाने बना लिया करते थे। हमने वहाँ हॉलैंड में नहीं पुर्तगाल में देखा है इसको, पहाड़ियों के अंदर शहर से कितना दूर गाड़ी में सफर करते करते निकल जाओ, बिल्कुल आज के जमाने में जंगलात के इलाके, झाड़ियाँ, पहाड़, उसके बीच में कदीम दौर की ईसाइयों की इस तरह की इबादत गाहें बनी हुई और एकदम छोटे छोटे गोल उसके ऊपर छोटा सा गुंबद बना हुआ और ऊपर एक छोटी सी खिड़की 1 फीट बाय 1 फीट की हवा जाने के वास्ते, रोशनी भी उसके अंदर मामूली जा सके, उसके अंदर आदमी बंद हो जाता है और जो है इबादत उसके अंदर करते रहते। पहाड़ में एक यहाँ है तो दूसरी वहाँ, तीसरी वहाँ, चौथी यहाँ, ताकि आपस में इख्तलात भी न हो। ऐसी पहाड़ियों में, झाड़ियों में, जंगलात में, समंदर के इलाकों में इसमें रह करके वो लोग इबादतें किया करते थे कदीम दौर के अंदर। ये है रहबानियत और उसके बने हुए उनकी इबादत खाने। बिस्मिल्लाहिर्रहमानिर्रहीम सूरतुल मुजादला, अल मुजादला इसके माने आते हैं अल मुहावरतु फिल कलाम, कलाम के अंदर सख्ती करना, कलाम के अंदर मुबालगा और ज्यादती करना हक और बातिल की निस्बत के ऊपर। यहाँ पर इसका माना किया जाएगा अल्लाह ताला की तरफ से कुशादगी चाहने के लिए इसरार करना कि अल्लाह ताला की तरफ से कुशादगी हो जाए, तकलीफ दूर हो जाए, इसके लिए इसरार करना, ये यहाँ मुजादला का माना है। तो ऐसे तो इसके माने झगड़े के भी आते हैं लेकिन वो झगड़े का माना नहीं लिया जाएगा क्योंकि बाबे मुफाला से आ रहा है, इसलिए दोनों तरफ से झगड़ा लेकिन वो यहाँ मुराद नहीं होगा। तो सूरतुल मुजादला इस सूरत के अंदर क्योंकि एक औरत के इसरार का तस्करा है कि उस औरत ने अपने मामले में सख्ती और तंगी को दूर कराने के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से बार बार इसरार किया, बार बार उसने हुज्जतबाजी की, इसकी वजह से उसको सूरतुल मुजादला कहा गया। ये जो है समझ में आता है तुजादिलुक के लफ्ज की वजह से। साबिका सूरत के साथ इसका रब्त इस तरीके से होगा कि साबिका सूरत के अखीर के अंदर रिसालत का बयान था कि ईसाइयों को हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत पर ईमान लाने की दावत दी गई और इस सूरत के शुरू के अंदर तौहीद का बयान है। वतशकी इल्लाह कद समी अल्लाह, तौहीद का बयान है और तौहीद और रिसालत दोनों आपस में मरबूत चीजें हैं, इसलिए दोनों सूरतों के दरमियान के अंदर रब्त जाहिरी बात है। दूसरी बात ये है कि पिछली सूरत के अखीर में अहले ईमान की उखरवी फजीलत बयान की, वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, और इस सूरत के शुरू में अहले ईमान के दुनियावी फजाइल को अल्लाह ताला ने बयान किया, वल्लाहु यस्मा तहावरकुमा, और उस औरत की इज्जत और उसके लिए मामले में कुशादगी, तो लोग बहुत परेशान थे जिहार के हुक्म में, अल्लाह ने दुनियावी एतबार से जिहार का हुक्म आसान फरमा दिया। तो वहाँ उखरवी फजीलत थी मोमिनों की, यहाँ मोमिनों की दुनियावी फजीलत का बयान है। इसलिए कि जाहिलियत के जमाने में जिहार बहुत सख्त मसला था, अल्लाह ताला ने जो है इसको आसान तरीन फरमा दिया और ये कुरान मजीद के निस्फे सानी की पहली सूरत है। इसलिए कि 114 सूरते हैं तो 57 के ऊपर निष्फ होता है और ये हो गए 58 नंबर की सूरत, इसलिए नित्य सानी की सूरत अव्वल है ये। और इस सूरत की खूबी जैसे कि पहले आपको बता दिया गया था कि तकरीबन हर हर आयत के अंदर जो है अल्लाह ताला का नाम आया है, 35 मरतबा इस सूरत में अल्लाह सुबहानहु व ताला का नाम आया है। शान नुज़ूल के सिलसिले के अंदर रिवायत ये है कि हजरत औस इब्ने सामित रज़ी अल्लाह ताला अन्हो ये मदीना के कबीले औस से ताल्लुक रखने वाले थे और उनकी बीवी थी हजरत खौला रज़ी अल्लाह ताला अन्हा, ये कबीले हजरत से ताल्लुक रखने वाली औरत थी। औरत बड़ी खूबसूरत थी, शादी हुई मालदार घराने की औरत थी। हजरत औस रज़ी अल्लाह ताला अन्हु को उनके माल से भी बहुत फायदा पहुंचा, मालदार घर की लड़की पैसे भी बहुत, हजरत औस को जो है बड़ी सहूलत हो गई और मियां बीवी में कामिल मोहब्बत, इसीलिए इन्होंने उनकी जवानी से भरपूर फायदा भी उठाया और औलाद भी अल्लाह ने उनको अता फरमाई। इस तरह उनकी जिंदगी बराबर अच्छी तरीके से चल रही थी। एक दिन अलबत्ता हजरत औस इब्ने सामित रजी अल्लाह ताला अन्हो कुछ बीमारियां लगने की वजह से जिंदगी के आखिरी दिनों में उनकी तबीयत में थोड़ा चिड़चिड़ापन हो गया था, तबीयत में गुस्सा हो गया था और अमराज और दवा इसकी वजह से आदमी की तबीयत में ऐसा हो जाता है, चिड़चिड़ापन गुस्सा वगैरह। तो एक दिन ये घर में तशरीफ लाए और उनकी बीवी नमाज पढ़ रही थी और नमाज की हालत के अंदर शोहर की नज़र बीवी की जो है सुरीन रान की तरफ पड़ी तो उनके दिल के अंदर जो है लालच पैदा हुई और जब बीवी नमाज से फारिग हुई तो फौरन सोहबत करने का मुतालबा किया, लेकिन किसी वजह से बीवी ने इनकार कर दिया उस वक्त पर सोहबत से। तो उसकी वजह से हजरत औस इब्ने सामित रज़ी अल्लाह ताला ने बहुत गुस्से हो गए, इतना गुस्से हो गए कि उन्होंने नाराजगी में अपनी बीवी को कह दिया, अंति आलैया का ज़हरी उम्मी, तू मेरे लिए मेरी माँ की पुश्त के मुशाबे है। ये कहते इन्होंने कह तो डाला लेकिन बाद में बहुत नदामत हुई उनको भी और उनकी बीवी को भी। इसलिए जमाने जाहिलियत के अंदर जिहार का मतलब क्या होता था, तफरी के दायरे, जब हमेशा के लिए निकाह खत्म हो गया, अब बीवी शोहर के लिए हमेशा हमेशा के लिए हराम हो गए। अब ये औरत हजरत खौला नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के खिदमत के अंदर हाजिर हुई, उस वक्त उम्मुल मोमिनीन हजरत आयशा रजी अल्लाह ताला अन्हा आप सल्लल्लाहु अलैहि वसल्लम का सर मुबारक धो रही थी। अर्ज किया आकर के हजरत खौला ने कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, मेरे शोहर औस ने मेरे साथ जवानी के अंदर निकाह किया और मैं बहुत खूबसूरत घरबार वाली औरत थी, मालदार थी, इन्होंने मेरी जवानी से इस्तेमाल की और मैं बूढ़ी हो गई, मेरा माल इन्होंने खाया और सारा मेरा माल भी अब खत्म होने के करीब आ गया, मैं अपने अहल से घर वालों से दूर होकर के इनके घर में आके जिंदगी बसर कर रही हूँ। मैं औस को बहुत चाहती हूँ और मेरे साथ उनको बड़ी मोहब्बत है, मेरे मुझे उनसे बड़ी मोहब्बत है और इन्होंने तो मेरे साथ जिहार कर डाला और जिहार करके इन्होंने मुझे अलग कर डाला। लिहाजा ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आप मेरे मामले के अंदर कोई फैसला फरमाइए। इसलिए कि अब अगर तलाक है, जमाने जाहिलियत में इसको जुदाई समझते थे कि बीवी शोहर के लिए हमेशा आराम हो गई, तो अल्लाह के रसूल मेरे बच्चे सब जाए और बर्बाद हो जाएंगे, इसीलिए कि अगर मैं औस को हवाले कर दूं तो औस जो है वो बच्चों का क्या करेंगे, کیا کھلائیں گے, کیا پلائیں گے, کیسے ان کی خدمت کریں گے, تو میرے بچے تو سب ضائع اور برباد ہو جائیں گے. اور اگر بچوں کو میں اپنے پاس رکھتی ہوں تو میرے پاس پیسے ہے کہاں کہ میں اب ان کو کھلاؤں, میرے تو سارے پیسے ختم ہو گئے, تو بچے بھوکے رہیں گے. تو ان کو دے دوں تو گو ضائع ہو جائیں گے, میرے یہاں رہے تو جا بھوکے رہیں گے. یہ بڑی مشکلی ہے میرے واسطے. اس لیے آپ جو ہے میرے معاملے کے اندر کوئی ضرور فیصلہ کر دیجئے. میں شکایت کرتا ہوں آپ کی بار میں. حضور صلی اللہ علیہ وسلم نے فرمایا جو وہی جو پرانا ایک عام معمول تھا کہ بھائی وہ تو تیرے لیے حرام ہو گئی, تو کہتے ہیں نہیں, وہ بار بار آسمان کی طرف نظر اٹھا کر کے شکایت کر رہی ہے, فریاد کر رہی ہے کہ نہیں میرے معاملے کے اندر کوئی فیصلہ کیجئے, کوئی شکل نکالیے, مجھے جو ہے ان سے الگ نہیں رہنا ہے. چنانچہ ایک روایت میں امام قرطبی نے تو یہاں تک نقل کیا ہے کہ حضرت خولا نے مارے غم کے حضور سے یہ کہا, حضور آپ کے اوپر ہر چیز کا حکم آتا ہے اور میرے بارے میں وہی رک گئی, آپ کے اوپر ہر چیز کا حکم آپ پر اللہ نازل کرتے, میرے بارے میں آپ کے اوپر وہی رک گئی. بس یہ بار بار اصرار کرتی رہی اور جو ہے تھوڑی دیر میں اللہ سبحانہ و تعالیٰ کی طرف سے وحی نازل ہوئی اور یہ سورت شریفہ کے ذریعے سے جہار کے احکام باری تعالیٰ نے نازل فرما کر کے زمانی جاہلیت والی سختی ختم کر ڈالی. کہ جاہلیت میں جہار کی وجہ سے جو عورت کو دائمی حرام سمجھتے تھے وہ ختم, اب آسانی کر دی کہ اگر کوئی آدمی جہار کرے اور پھر اس کے ساتھ دوبارہ رہنا چاہے تو کفارہ دو اور اپنا زندگی سابقہ کے مطابق چالو کر دو. چنانچہ حضرت خولا رضی اللہ تعالیٰ عنہ, صحابہ اس کا بڑا احترام کرتے تھے, بہت اکرام کرتے تھے. ایک مرتبہ خلافت کے زمانے میں حضرت عمر رضی اللہ تعالیٰ عنہ ایک بڑے مجمع کے ساتھ جا رہے تھے, اتنے میں ایک بڑھیا آ کے کھڑی ہو گئی. حضرت عمر نے بھی پورے لشکر کو قافلے کو رکوا دیا اور کھڑے کھڑے دیر تک اس کے ساتھ بات کی, اس کی بات سنی. وہ کوئی بات کرنے آئی تھی تو بعض لوگوں نے کہا کہ اس بڑھیا کی وجہ سے حضرت عمر نے پورے مجمع کو رکوا رکھا ہے, کون ہے یہ بڑھیا جو یہاں آ کر راستے میں روک دیا اس نے. چنانچہ حضرت عمر اس کی بات سنتے رہے سنتے رہے, جب اس نے خود پوری کی تو حضرت عمر رضی اللہ تعالیٰ عنہ آگے بڑھے. پھر حضرت عمر نے فرمایا مجمے سے کہ یہ وہ عورت تھی جس کی بات اللہ تعالیٰ نے ساتوں آسمان پر سنی, عمر کی کیا مجال کہ وہ اس کی بات کو ٹال لے. اس لیے یہ خولا تھی, میں نے اس کی بات اس لیے سنی کہ اللہ نے اس کی بات سنی ہوئی ہے. قد سمع اللہ قول التي تجادلك في زوجها, اللہ کا پکی بات یہ ہے کہ اللہ تعالیٰ نے اس عورت کی بات سن لی جو آپ سے بار بار اصرار کر رہی تھی اپنے شوہر کے معاملے کے اندر. دیکھو یہاں پر تجا دلو کا ترجمہ کیا کرنے کا, بار بار دوہرا دوہرا کر کے وہ آپ سے اصرار کر رہی تھی کہ یہ تفریح کے دائمی نہیں بلکہ کوئی حکم ہونا چاہیے, آپ اللہ کے یہاں سے آپ پر کوئی وحی آوے اور حکم میں کوئی تکلیف اور آسانی ہونی ہونی ہے. یہ خود کا لفظ بتلا رہا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو یقین تھا کہ اس عورت کے معاملے میں اللہ تعالیٰ کوئی نیا حکم نازل فرمائیں گے. بعض نے کہا حضرت خولا کو یقین تھا کہ میرے معاملے میں اللہ تعالیٰ کوئی نیا حکم ضرور نازل فرمائیں گے. تو اللہ تعالیٰ نے اس عورت کی بات سن لی جو آپ سے بار بار اصرار کر رہی تھی اپنے شوہر کے معاملے میں. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ میں حضور کی نہایت قریب تھی, اس کے باوجود میں نے اس خولا کی بات نہیں سنی اور اللہ تعالیٰ نے ساتوں آسمان کے اوپر سن لی اور اللہ تعالیٰ نے اس کے معاملے کے اندر آسانی نازل فرما دی. بعض روایتوں میں تو یہ ہے کہ حضرت خولا بار بار اصرار کر رہی ہے حضور یہ ہونا چاہیے, یہ حکم بدلنا چاہیے, یہاں تک کہ حضرت عائشہ کو بیچ میں لے گئی, تو کیا کہہ رہی ہے بار بار اللہ کے نبی کو کیوں پریشان کر رہی ہے, بات بدل بات بن کر. اس طرح حضرت عائشہ کو دخل دینا پڑا, اتنا انہوں نے جو ہے بار بار حضور سے اصرار کیا. قد سمع اللہ قول التي تجادلك في زوجها وتشتكي الى الله اور وہ عورت اللہ تعالیٰ کی بارگاہ کے اندر شکایت کر رہی تھی, درخواست کر رہی تھی, کیا کہ حضور میں اکیلی پڑ جاؤں گی, پھر کون کھلائے گا پلائے گا, فقر و فاقہ ہو جائے گا, بچے چھوٹے چھوٹے اور کو دے دوں تو ضائع ہو جائیں گے, عام طور پر ماں مرے یا ماں کو طلاق ہو جائے تو بچوں کا کوئی پرسان حال لیتا نہیں ہے, نہیں ماں پتہ نہیں بچوں کو کیسی رکھے, او جاعو میں اپنے پاس رکھوں تو کھلاؤں کیا, بھوکے رہیں گے. واللہ یسمع تحاورکما, اور اللہ سبحانہ وتعالی تم دونوں کی گفتگو کو, تمہارے سوال جواب کو سن رہے تھے. ان اللہ سمیع بصیر, اللہ تعالیٰ بڑے سننے والے بڑے دیکھنے والے ہیں. اور اب اللہ نے آسانی فرما دی, کیا الذین یظہرون منکم من نسائہم, تم میں سے جو اپنی بیویوں سے زہار کرے, کیا مطلب ہوا مانگی سے زہار نہیں ہوتا, غیر من کو ہاں سے زہار ہوتا نہیں ہے, نکاح ہونے کے بعد زہار ہوگا اور بیوی سے ہوگا, بانی سے نہیں ہوگا, اور زہار گناہ کبیرہ ہے, اور زہار سے نکاح ٹوٹتا نہیں ہے, حرمت وقتی آ جاتی ہے, حرمت موقتہ ہو جاتی ہے, اور زہار کرنے کا حق صرف مرد کو ہے, عورت کو نہیں ہے. اگر عورت کسی اپنے شوہر کو کہہ دے کہ تو میرے لیے میری جو ہے میرے باپ کی طرح ہے تو اس سے زہار ہوتا نہیں ہے, جس کو طلاق دینے کا اختیار اس کو زہار کا اختیار ہے. الذین یظہرون من نسائہم, جو تم میں سے اپنی بیویوں سے زہار کرے, ماں ہن امہاتہن, تو زبانی طور پر بولنے سے وہ سبزی ماں بن جائے گی نہیں, بیوی کو کہہ دیا کہ تو میرے لیے میری ماں جیسی, تو ماں تھوڑی بن جائے گی, ماں کے حکم کے اندر نہیں آ جائے گی, وہ ماں کے درجے میں نہیں بنے گی, ماں تو کون ہے, ان امہاتہم الا اللہ ولدنہم, تمہاری سبزی مائیں تو وہ ہے جس نے تم کو جنا, جس نے تم کو پیدا کیا وہ سبزی ماں, باقی پارکیوں کو ماں نے بات ہو تو اس سے وہ بنے گی نہیں, اماں نے اماں نے خالہ نے اتنی سیل کے بھاؤ میں بکتی ہے کہ اللہ رحم کرے, تمہارے تو یہاں پورے گاؤں کا ہر گھر میں ہر محلہ اماں نے خالہ دو جی رشتے تمہارے سر, ولد نہم الا اللہ ولد نہم وانہم لیقولون منکرا من القول, اور وہ لوگ ایک منکر نامناسب باتیں بول رہے ہیں, یعنی اپنی بیوی کو ایسا کہنا, بھائی محبت ہے لیکن محبت میں بارڈر کراس کرو وہ تھوڑی چلے, بیوی سے محبت کی نوعیت الگ ہے, ماں سے محبت کی نوعیت الگ ہے, محبت کے اندر بارڈر کراس کرو تو وہ تو منکر ہو جائے, ہر جگہ کا یہ عام ضابطہ ہے, اولیاء اللہ سے محبت رکھنے کی لیکن بارڈر کراس کر کے سیدھا کرو, ان کی قبر کو چومو چاٹو چادر چڑھاؤ ناریل چڑھاؤ عرس کرو اور ان کو جس سامنے سجدے کرو تو وہ محبت منکر ہو جائے گی, یہی حال نبی کا بھی ہے, نبی سے محبت جزے ایمان, لیکن کوئی آدمی محبت میں اتنا غلو کرے کہ نبی کو مختار کل سمجھنے لگے, نبی کو ہر جگہ حاضر و ناظر سمجھنے لگے, نبی کے لیے علم غیب کلی کا دعویٰ کرنے لگے, تو یہ محبت کی بارڈر سے آگے بن کر کے وہ منکر میں شامل ہو جائے گا. وزورا, اور یہ ایک جھوٹی اور نامناسب بات ہے, کیونکہ اپنی منکوہا بیوی کو ماں کے ساتھ تشبیہ دینا یہ زمانے جاہلیت کا طریقہ, اسی لیے اس کو زورا سے تعبیر کیا گیا. وَإِنَّ اللَّهَ لَعَفُوٌّ غَفُورٌ, اور یقیناً اللہ تعالیٰ تو بہت معاف کرنے والے بڑے بخشنے والے ہیں, کہ کرم ہے اس کا کہ کفارے کے ذریعے معافی کر دی, ورنہ جاہلیت میں تو بولے تو گئے کام میں سے, ایسا ہی ہوتا تھا. الَّذِينَ يَظَّهَرُونَ مِن نِسَائِهِمْ, جو لوگ اپنی بیویوں سے زہار کرتے ہیں, بھول سے کر ڈالتے ہیں, ثم یعودون لما قالوا, پھر اپنی کہی ہوئی باتوں سے وہ رجوع کرنا چاہتے ہیں, بعض نے یعودون کا ترجمہ یندمون سے بھی کیا ہے, اپنی کہی ہوئی باتوں پر ان کو ندامت ہوتی ہے, کیا بول ڈالا, اتنا محبت میں اوت پوت ہو گیا تھا کہ بول ڈالا کہ تو تے میری ماں جیسی. تو یہ تو سب اس نے تمہیں جھگڑے سب کھڑے کر ڈالے. اس نے بولنے میں کنٹرول رکھنے کا بھائی, جیسے چاہے بول نہیں دینے کا, اس میں بڑی حدود ہے. اس لیے نکاح میں تین مرتبہ کہا گیا تھا یا ایھا الناس اتقوا یا ایھا الذین آمنوا اتقوا اللہ, تین مرتبہ اس لیے کہا گیا تھا کہ بہت سمجھ کے بولیو, سنبھل کے بولیو, جیسے چاہے بک بک مت کریو. ثم یعودون لما قالوا, پھر اپنی کہی کہائی بات سے وہ لوگ جو ہے رجوع کر لے رہے. فتحریر رقبہ, تو ان کو کفارے میں ایک گردن آزاد کرنی ہے, غلامیاں باندھی. من قبل ان یتماسا, اس کے ساتھ زوجیت والا تعلق حقیقی عملی جاری کرنے سے پہلے, یعنی صحبت اور مقدمات صحبت کرنے سے پہلے. ذالکم توعظون بھی, یہ وہ بات ہے جس کے ذریعے اللہ تعالیٰ تم کو نصیحت کرتے ہیں. واللہ بما تعملون خبیر, جو عمل تم کرتے ہو اللہ تعالیٰ اس کی پورے پوری خبر رکھتے ہیں. فمن لم یجد, جس کے اندر غلام باندھی کو آزاد کرنے کے پیسے جس کے پاس نہ ہو یا جس زمانے میں غلام باندھی نہ ملتے ہو, فصیام شہرین متتابعین, دو مہینے لگاتار روزے, تاکہ آئندہ بھول سے بھی کچھ نہیں بولے. دو مہینے جو روزے رکھے تھے تو آئندہ ایک شبد بھی محبت کا نہیں بولے وہ کبھی. من قبل یہی تماسا, کہ ہاتھ لگانے سے پہلے پہلے, یعنی بیوی سے صحبت کرنے سے پہلے. فمن لم یستطیع, جس کے اندر دو مہینے روزے رکھنے کی طاقت نہ ہو, فیطعام ستین مسکینا, سات مسکینوں کو کھانا کھلا دو. ذالک لتؤمنوا باللہ ورسولہ, یہ کفارہ اس لیے ہے تاکہ تم اللہ رسول کے احکام کے اوپر یقین کے ساتھ عمل کرو. وتلک حدود اللہ, اور یہ اللہ تعالیٰ کے شریعت کی حدیں ہیں. وللکافرین عذاب الیم, اور کافروں کے لیے تو دردناک عذاب ہے. دیکھو کفارہ جو ہے یہ جہار کی, جہار یہ کفارے کی علت نہیں ہے. جہار تو اپنی جگہ ایک مستقل گناہ کبیرہ ہے. کفارہ جو ہے یہ تو اختلاف کے حلال ہونے کے لیے بطور جرمانہ ہے کہ اب تم بیوی کے ساتھ صحبت کر سکو, خلط ملط کر سکو, اس لیے بطور جرمانے کے کفارہ ہے. اس لیے اگر کوئی آدمی آئندہ بیوی سے اختلاط ہی نہ کرنا چاہے تو اس کو کفارہ بھی نہیں دینا پڑے گا, لیکن چونکہ اختلاط کر نہیں سکتا, جہار کیا ہے اس لیے, اور وہ خود کرنا بھی نہیں چاہتا, تو بیچاری بیوی کب تک اس طرح معلق رہے گی؟ تو قاضی صاحب اس کو مجبور کریں گے, یا تو کفارہ دے کر اس کو دوبارہ بیوی جیسی بنا لے, یا تو پھر اس کو طلاق دے کر کے تو نکاح سے الگ کر دے, یا تو قاضی صاحب پھر دونوں کے درمیان کے اندر تفریق کرا دے. جب یہ آیت نازل ہوئی تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت اوس بن ثابت کو بلایا, وہ بالکل بوڑھے ہو چکے تھے, اور ان کو حکم سنایا کہ دیکھو اللہ نے یہ حکم نازل کیا. تو انہوں نے کہا حضور, غلام کو آزاد کرنے کی اپنی تو قدرت نہیں, اپنے غریب آدمی. حضور نے کہا روزے رکھو. تو انہوں نے کہا حضور, دن میں دو تین مرتبہ جو نہیں کھاؤں نے تو اتنی کمزوری آ جاوے کہ میری نگاہیں چلی جاوے, دن میں دو تین بار تو مجھے کھانا ہی کھانا پڑتا ہے. حضور نے کہا چلو سات مسکین کو کھانا کھلاؤ. حضور بہت غریب آدمی ہوں, کہاں سے مسکین کو کھانا کھلاؤں؟ تو آپ صلی اللہ علیہ وسلم نے خود اور دوسرے صحابہ کے ذریعے ان کے لیے کچھ گلے کا انتظام کروایا تاکہ وہ کفارہ ادا کر دے, اور ان کا کفارہ اس طرح حضور نے ادا کروا دیا. ذالک لتؤمنوا باللہ ورسولہ تلک حدود اللہ وللکافرین عذاب الیم ان الذین یحادون اللہ ورسولہ کبتوا کما کبت الذین من قبلہم وقد انزلنا آیات بینات وللکافرین عذاب مہین. یقیناً جو لوگ اللہ اور اس کے رسول کی مخالفت کرتے ہیں وہ لوگ ذلیل کیے جائیں گے, جیسا کہ ان سے پہلے کی قوموں کو ذلیل کیا گیا ہے. کہتے ہیں کہ آیت کریمہ غزوہ احزاب کے متعلق نازل ہوئی, اور یہ آیت نبی کریم صلی اللہ علیہ وسلم کے لیے ایک طرح کی بشارت ہے کہ یہ لوگ جو آپ کی مخالفت کر رہے ہیں یہ مخالفت کرنے والے ذلیل کر کے ہرا دیے جائیں گے. بھلے وہ لشکر جرار لے کر کے یہاں حملہ کرنے کے لیے آوے لیکن اللہ تعالیٰ ان کو ذلیل اور رسوا کر کے ہلاک کر دیں گے. کما قبط الذین من قبلہم, جیسا کہ ان سے پہلے لوگ نبیوں کی مخالفت کرتے تھے تو اللہ نے ان کو ذلیل اور ہلاک کیا. وقد انزلنا آیات بینات, اور پکی بات یہ کہ ہم نے کھلی کھلی نشانیاں نبی کے اوپر اتار دی جو نبی کی سچائی کی دلیل ہے. وللکافرین, پھر بھی جو لوگ انکار کریں گے عذاب مہین, ان کے لیے ذلیل کرنے والا عذاب ہے. یوم یبعثہم اللہ جمیعا, جس دن اللہ تعالیٰ ان سب کو زندہ کر کے قیامت کے میدان میں اکٹھا کریں گے. فینبئہم بما عملوا, اللہ تعالیٰ ان کے عمل کو ان کو بتلا دیں گے کہ تم نے دنیا میں یہ عمل کیے تھے. احصاہ اللہ, اللہ نے ان کے تمام اعمال کا احاطہ کر لیا ہے. ونسو, اور وہ لوگ اپنے اعمال کو بھول گئے ہیں, یعنی مجرمین تو اپنے کیے کرائے اعمال کو بھول گئے. کیوں بھول گئے؟ کثرت سے اتنے برے اعمال کیے کہ وہ یاد بھی نہیں رہے, سب بھول گئے. یعنی کہ تہاونن بھول گئے کہ یہ گناہ ہے, کیا ہوگا, یہ گناہ ہی نہیں ہے, تہاونن بھول گئے. لیکن اللہ نے ان تمام اعمال کو گھیر لیا ہے. واللہ علی کل شیء شہید, اور تمام چیز اللہ تعالیٰ کے روبرو ہے, اللہ تمام حالات کو دیکھنے والے ہیں.
بسم الله الرحمن الرحيم. ألم تر أن الله يعلم ما في السماوات وما في الأرض, ما يكون من نجوى ثلاثة إلا هو رابعهم ولا خمسة إلا هو سادسهم ولا أدنى من ذلك ولا أكثر إلا هو معهم أينما كانوا ثم ينبئهم بما عملوا يوم القيامة ان اللہ بكل شيء عليم. کیا آپ نے اس بات کو نہیں جانا, نہیں دیکھا کہ آسمانوں اور زمین میں جو کچھ ہے اللہ تعالیٰ اس کو جانتے ہیں. ماں نافیہ بھی ہو سکتا ہے, تامہ بھی ہو سکتا ہے. جو بھی تین آدمی کوئی مشورہ کرتے ہیں, یا تین آدمی ایسے نہیں جو مشورہ کرتے ہو اور ان میں چوتھے اللہ تعالی موجود ہوتے ہیں, یعنی اللہ اپنے علم اور قدرت کے اعتبار سے وہاں موجود ہوتے ہیں, اور پانچ آدمی ایسے نہیں ہوتے جو مشورے کے اندر ہو اور اللہ سبحانہ و تعالی اس کے اندر چھٹے ہوتے ہیں اپنے علم اور قدرت کے اعتبار سے, اور تین سے پانچ سے کم, تین اور پانچ سے کم, ولا ادنا من ذلک, اور اس سے کم, کیونکہ تین اور پانچ دو عدد آئے, ولا اکثر, اور تین اور پانچ سے زیادہ, الا ہوا معہم, مگر یہ کہ اللہ تعالیٰ ان کے مشورے کے اندر بات سننے والے موجود ہوتے ہیں. اینما کانوا, جہاں کہیں بھی وہ لوگ اس طرح کا مشورہ کرے, ثم ینبئہم بما عملوا یوم القیامہ, پھر انہوں نے جو عمل کیا وہ عمل قیامت کے دن اللہ تعالیٰ ان کو بتلا دیں گے. ان اللہ بکل شیء علیم, یقیناً اللہ سبحانہ و تعالی ہر چیز کو پورے طور پر اچھی طریقے سے جاننے والے ہیں. اس آیت میں اللہ تعالی کے علم کی وسعت کا بیان ہے کہ تم جہاں کہیں بھی جیسی بھی تنہائی میں مشورہ کرو گے اس مشورے کو اللہ سبحانہ و تعالی ضرور و ضرور اچھی طریقے سے سن لیتے ہیں. اب یہاں آگے آیت میں چند باتیں آ رہی ہے, ان تمام باتوں کے شان نزول کے سلسلے میں مختلف روایات ہیں, ان تمام روایات کا خلاصہ بھی ترتیب سن لو تاکہ سب آیتیں اپنی اپنی جگہ سمجھ میں آتی جائے. پہلا شان نزول, حضرت نبی کریم صلی اللہ علیہ وسلم جب مدینہ پاک تشریف لے گئے تو سب سے پہلا سیاسی قدم حضور نے یہ اٹھایا کہ یہود اور مسلمانوں کے درمیان صلح کا معاہدہ کرا دیا تاکہ مدینہ کے یہودیوں کی طرف سے اطمینان ہو جائے. اس لیے کہ ایک خطرہ تو مشرکین کا اور دوسرے یہ گھر کے لوگ یہودی مدینہ کے, وہ بھی اگر جو ہے مخالف بن جائے تو بڑا مشکل مسئلہ ہو جائے. تو یہ یہود کہیں مکہ والوں کے ساتھ مل کر کے آپس میں مسلمانوں کے خلاف سازشیں نہ کرے, اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے یہودیوں کے ساتھ معاہدہ کر لیا تاکہ یہودیوں کی طرف سے جنگ کے بارے میں اطمینان ہو جائے. بس اب ایک خطرہ رہ گیا مکہ والوں کا, وہ تو ہر وقت چھیڑ خانی کرتے رہتے تھے, مگر صلح اور معاہدے کے باوجود یہود اپنی شرشت اور طبیعت ثانیہ کی وجہ سے شرارت کی نازیبہ حرکتیں کیا ہی کرتے تھے, اور ان کی شرارتوں کی ایک خطرناک شکل یہ تھی کہ یہود جب کسی مسلمان کو دیکھتے کہ کوئی مسلمان آ رہا ہے, کیونکہ مدینہ میں بکثرت یہودی رہتے تھے, تو اس مسلمان کو ذہنی طور پر پریشان کرنے کے لیے دو چار یہودی کھڑے ہو کے آپس میں بات کرنے لگ جائے اور اس مسلمان کی طرف یوں اشارے کرے, کبھی آنکھ سے اشارے کرے. تو اس کی وجہ سے ہوتا یہ تھا کہ اس مسلمان کو یہ ہوتا کہ یہ میرے خلاف کوئی سازش کر رہے ہیں, یا نعوذ باللہ اسلام کے خلاف کوئی سازش کر رہے ہیں. اس کی وجہ سے اس مسلمان کو گھبراہٹ, ڈر, ایک خوف کی کیفیت طاری ہو جاتی تھی. نبی کریم صلی اللہ علیہ وسلم نے ان کو روکا بھی کہ بھائی تم ایسی حرکتیں مت کرو کہ جس سے ایک مسلمان ذہنی طور پر الجھن میں پڑ جائے. پھر بھی یہ یہودی لوگ باز نہیں آئے. اس کے اوپر یہ آیت کریمہ نازل ہوئی, الم تر الی الذین نهوا عن النجوا, جیسے کہ یہ تو ایک عام ماحول ہے کہ بھائی جیسے کہ آپ لوگ بھی ایسا کرتے ہو بہت سی مرتبہ, کوئی آ رہا ہے یا کوئی بیٹھا ہوا ہے تو صرف اس کو ٹینشن میں ڈالنے کے لیے, تو ٹینشن میں تو کہیں کل سے مجھے 15 دن کھڑا تو نہیں رہنا ہے, جب تک سبق ختم نہیں ہوگا شیخ الحدیث کو پوچھیں گے نہیں, وہاں تک وہ ٹینشن میں رہیں گے کل میرے لیے کیا سزا طے ہوئی ہے. تو اس طریقے سے اشارہ بازی سے سامنے والا آدمی ٹینشن میں پڑ جاتا ہے. نمبر دو, اسی طرح منافقین بھی اسلام اور مسلمانوں کو نقصان پہنچانے کے لیے آپس کے اندر تانا پھوسیاں کیا کرتے تھے, آپس کے اندر سرگوشیاں کرتے تھے. ان منافقین کو آپس کی سرگوشیوں سے روکنے کے لیے آیت نازل ہوئی, اذا تناجیتم فلا تتناجوا بالاثم والعدوان ومعصیۃ الرسول. یہ آیت منافقین کو آپس کی کانا پھوسیوں کرنے سے روکنے کے لیے نازل ہوئی. نمبر تین, یہود ایک خطرناک شرارت کرتے تھے, اور ان کی ایک شرارت یہ تھی کہ جب نبی کریم صلی اللہ علیہ وسلم کی مجلس کے اندر آوے تو آپ صلی اللہ علیہ وسلم کی مجلس میں توہین کرنے کے واسطے یہ لوگ ایک برے انداز سے حضور کو خطاب کرتے تھے. برا انداز کیا ہوتا تھا؟ سب کے سامنے حضور کو کہتے السلام علیکا, السلام علیکا. اب سننے والے کو ایسا لگے کہ یہ سلام بول رہے ہیں لیکن وہ لام اپنے کو سنائی نہیں دیا. حقیقت کے اندر سام ان لوگوں کی زبان کی ایک طرح کی نعوذ باللہ گالی تھی, بدگوئی کا ایک لفظ تھا. یہ حضور کو خطاب کر کے کہتے, پھر اوپر سے کیا مزید جرات کہ ہم السلام علیکم, نبی کو گالی ہم نے دی پھر بھی ہم پر عذاب نہیں آیا, کیا مطلب؟ نعوذ باللہ یہ نبی جھوٹے ہیں.
अगर ये वाकईतन सही और सच्चे नबी होते तो जैसे ही हम उनको गाली के अल्फाज बोले अस्सलाम अलैका हम पर फौरन अजाब आ जाना चाहिए, लेकिन हमने भरे बजने में उनकी बेअदबी की, फिर भी हम पर कोई अजाब आया नहीं। क्या मालूम हुआ कि आदमी नऊज बिल्ला सच्चे नबियों में से नहीं। उस पर बारी ताला ने आयत करीमा नाजिल फरमाई, चुनांचे वो इजा जाऊ कहयाऊ कभी मालम युहि कभी। एक मरतबा तो उम्मुल मुमिनीन हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा ने सुन लिया कि यहूदी लोग अस्सलाम अलैका आपको कह रहे हैं, तो बहुत नाराज हुई और हजरत आयशा रजी अल्लाह ताला अन्हा ने भी उनको उन्हीं कलिमात से जवाब दिया। तो उसने फरमाया आयशा ऐसे जवाब मत दो, क्या तुमने नहीं देखा मैंने इनको जवाब दे दिया था, उन्होंने कहा अस्सलाम अलैका तो मैंने कह दिया था अलैकुम या अलैका, तो उनका जुमला उन पर लौट गया था। अपने को वो गंदा जुमला बोल करके हम क्यों अपनी जुबान गंदी करें। तो जो हजरत आयशा को तंबीह फरमाई कि बस मैंने कह दिया था अलैका तुम्हारे लिए ऐसा ही है, इसीलिए वो बात तो उन पर लौट ही गई थी। बहरहाल इस तरह ये मुनाफिकीन भी ऐसी शरारतें यहूद को हिंदी किया करते थे। हूबहू ये हाल जो यहूदियों का था, नंबर चार मुनाफिकीन का भी ये हाल था कि मुनाफिकीन भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इस तरह का गुस्ताखी भरा सलाम करते थे। नंबर पाँच, पांचवा आखिया, एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सुफा के अंदर तशरीफ फरमाते, मजलिस के अंदर मजमा ज्यादा था। आप सल्लल्लाहु अलैहि वसल्लम गज़वे बद्र के शुरका सहाबा का खुसूसी सलाम और एहतराम करते थे। इतने में उस मजलिस में बद्र के शुरका में से एक दो सहाबी पहुँचे। अब ये बदरी सहाबा आए, हुजूर उनका बड़ा इकराम करते थे, तो इनको आकर के बैठना था, लेकिन मजलिस में कहीं जगह ही नहीं, जगह फूल, सब लोग बैठे हुए खिंचा खींच। तो पहले मजलिस ने जब इनको देखा तो किसी ने जगह निकालने की भी कोशिश नहीं की कि ये बैठ जावे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद बाद हजरात को फरमाया जरा तुम इधर उधर हो जाओ ताकि ये लोग बैठ जावे। ऐसे भी जो बड़े और समझदार लोगों को हुजूर हमेशा अपने करीब बैठा करते हैं, जो अकलमंद और समझदार लोग हो वो करीब बैठे और बाकी दूसरे लोग पीछे बैठे, ताकि अकलमंद समझदार लोग कमा हक़ हो इस्तिफादा कर सके। इसलिए हुजूर ने वो चंद लोगों को आगे से उठने के लिए कहा कि तुम जरा इधर उधर चले जाओ, ये बदरी सहाबा को यहाँ पर बैठने का मौका दो। तो चंद मुनाफिकीन ने उसके ऊपर ताने देने चालू किए, ये कौन सी इंसाफ की बात हुई, ये कौन सा हुजूर ने नऊज़ुबिल्लाह इंसाफ फरमाया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हालांकि बहुत अच्छे अंदाज में कहा था, कोई डांट के नहीं कहा छोड़िया, ऐसा नहीं फरमाया था, हुजूर ने दुआइया अंदाज में फरमाया था, अल्लाह ताला उस शख्स के ऊपर रहम करे जो अपने भाई के लिए जगह खोल ले रहे, फिर भी कोई हटा ही नहीं। तो उसके ऊपर ही आयत नाजिल हुई, या अय्युहल्लज़ीना आमनु इज़ा क़ीला लकुम तफस्सहु फिल मजालिस फफ्सहु यफ्सहिल्लाहु लकुम। तो जब हुजूर ने बाकायदा उनको खिताब करके कहा रहम की दुआ के साथ, तब वो हटे, वहाँ तक कोई हटा नहीं और मुनाफिकीन ने आप सल्लल्लाहु अलैहि वसल्लम की शान में नामुनासिब जुमले बोल दिए, देखो हमको हटा दिया, ये कहाँ का इंसाफ है, ऐसा वैसा। नंबर छह, बाज मालदार लोग आते और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मेरे बहुत कुर्ब है, खुसूसी कुर्ब है, अपना खुसूसी कुर्ब जतलाने और बतलाने के लिए तो जरा खानगी में बात करनी है। तो सब अभी मजमा बैठा हुआ है, उनके सामने बात हो गई ऐसी नहीं है, खानगी में तखलिया खलवत चाहिए, और खलवत में भी हुजूर के साथ बहुत लंबी लंबी बातें करें। अब जाहिर बात है कि इसका मतलब कि अपना कुर्ब जतलाना, जैसे आजकल भी ऐसा होता है, बाद लोग बुजुर्गों के यहाँ पहुँच जाते और ऐसा चिमट जाते कि बाहर सब लोग इंतजार में और ये साफ सर पर पड़े हुए हैं कि जो है अब ऐसे खुसूसी लोगों को ही मौका देते रहे और लंबी लंबी उनकी बात सुनते रहे तो उमूमी मजलिस कब हो, आम लोगों को फायदा क्या होगा, लोगों को बहुत बड़ा नुकसान हो जाएगा। इसीलिए इस तरह की लंबी लंबी सरगोशियां करने वालों को, जो सिर्फ अपना कुर्ब जतलाने के लिए ऐसी सरगोशियां करते थे, इन लोगों को आयत करीमा के अंदर बारी ताला की तरफ से तंबीह की गई। और बिल्कुल इसी से मिलता जुलता वाकिया है कि इनका ईमान की भी जांच हो जाए, इसलिए फरमाया गया कि सदका किया करो, या अय्युहल्लज़ीना आमनु इज़ा नादैतुमुर रसूल फ़क़द्दिमू बैना यदै नजवाकुम सदका। किसी को भी प्राइवेट में खानगी बात करनी हो तो पहले सदका दो, सदका देने से पता चल जाएगा कि खरेखर वाकियतन प्राइवेट खानगी कोई बात है या खाली अपना कुर्ब जतलाने के लिए ऐसी बातें कर रहे थे, और उसमें फकीरों का भी फायदा हो जाएगा। इसलिए सदका करने का हुक्म नाजिल हुआ। नंबर 7, जब सरगोशी करने से पहले सदका करने का हुक्म नाजिल हुआ तो लोग अब जरूरी सरगोशी से भी रुक गए। बाद लोगों को वाकियतन खलवत में कोई बात करनी होती जरूरी, लेकिन ये हुक्म आ गया कि भाई सदका करो तो कौन सदका करे, इसीलिए बहुत सारे लोग जरूरी सरगोशी से भी रुक गए। खबर ये तो बहुत महंगा पड़ता है ये सब, इसलिए जो है ये आयत के करीबा नाजिल हुई, अश्फ़क्तुम अन्तुकद्दिमु बैन यदै नजवाकुम सदकात। ये आयत के करीबा नाजिल हुई और ताबल्लाहु अलैकुम इस जुमले में आकर के वो जो सदके का हुक्म था उसको मंसूख करवा दिया और सदके का हुक्म बारी ताला ने वापिस ले लिया। ये सब वाकियात है इन आयतों के अंदर। अब इस तरतीब आयतों को देखते जाओ, अलम तर इलल लजीना नुहू अनिल नजवा, कि क्या आपने, हाँ अब जो आयत में जो यहाँ पहली आयत में मा यकूनु मिन नजवा सलासतिन इल्ला हुवा राबिउहुम, इसमें सलासतिन का लफ्ज आया, फिर आगे क्या आया वला खमसतिन इल्ला हुवा सादिसुहुम, पांच का लफ्ज आया। ये 3 और 5 का जो अदद आया है वो एक खुसूसी हिकमत की वजह से, तो जब कभी मशवरा हो तो मशवरे के अंदर इख्तिलाफ की सूरत में तरजीह आसान हो जाए, इस वजह से ये अदद का तस्करा आया। मसलन 3 आदमी मशवरा करने बैठे, इख्तिलाफ हो गया तो 2 जिधर हो गए उनकी बात मान लेनी, और 2 ही हो गए तो क्या होगा, 1 और 1 दोनों की राय अलग अलग तो कैसे फैसला करें, 4 हो तो 2 और 2 एक पार्टी में हो गए तो किसकी बात पे फैसला करें, इसीलिए 3 ताकि एक तरफ 2 एक तरफ 1 रह रहे तो जाने वाले के तरजीह देके फैसला कर डालेगा। 5 एक तरफ 3 एक तरफ 2, एक राय 3 आदमी ने पेश की, 1 राय 2 आदमी ने पेश की तो 3 वालों की राय के ऊपर फैसला कर डालने का, इसलिए 6 हो गए तो 3 और 3 की राय एक तरफ हो गई तो किसकी तरफ फैसला करे, मुश्किल मसला। इसीलिए यहाँ पर ये अदद जो आयत में जिक्र किया गया है ताक अदद, और उसका मकसद क्या है कि इख्तिलाफ की सूरत में तरजीह देना आसान हो जाए। दूसरी बात यह है कि ये अदद का तस्किरा नुज़ूल के वाकिये के एतबार से है, या ये के तख़सीस से अदद अल्लाह ताला ताक अदद को पसंद फरमाते हैं, और एक इसलिए नहीं आया कि एक ये तो अदद है ही नहीं, अदद की इब्तिदा तो जुफ्त अदद से समझी जाती है, और 3 का अदद ये पहला ताक अदद है, एक तो अदद में शुमार ही नहीं होता, अदद की इब्तिदा जुफ्त से 2 से हुआ करती है, और 3 जो है ये पहला अदद है ताक, और दूसरा ताक अदद है 5। ये 3 और 5 की मिसाल लाकर के तमाम ताक अदद को जमा किया गया है कि भाई जितने भी ताक अदद हो वो बेहतर और मुनासिब है। तो उस सूरत के अंदर आप हजरत इश्काल करोगे, क्योंकि आप माशाल्लाह माहिर तारीख हो, कि हजरत उमर रजी अल्लाह तआला ने अपनी शूरा में फिर 6 आदमी का इंतखाब क्यों किया था, یا تین اور پانچ, یہ سب جو ہے مصلحت کی باتیں ہیں. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جو ہے اپنی شورا کے اندر پانچ آدمی کا انتخاب کیسے کیا, چھ آدمی کا, حالانکہ وہ تو طاقت نہیں. اس کے بہت سارے جواب شورا نے دیے ہیں. ایک آسان بات سمجھ لو کہ مسئلہ تھا کس چیز کا, خلافت کو طے کرنے کا, ایک آدمی کو خلیفہ طے کرے. اب ظاہر بات ہے کہ چھ آدمی مل کر کے جب ایک کو خلیفہ طے کریں گے تو رائے دینے والے کتنے رہ جائیں گے, پانچ. جس کے نام کی رائے دے رہے وہ تو ہو گئے خالی, تو باقی رہ گئے کتنے, پانچ. اب پانچ کے اندر جس کی رائے, جس طرف رائے زیادہ ہو جائے اور جس طرف کم ہو جائے اس طرح جو ہے فیصلہ کر دیا جائے. یہ ایک جو ہے اس کا جواب دیا گیا ہے. دوسرے اور بھی بہت سارے اس کے جوابات تھے. تو ما یکون من نجوا ثلاثه الا هو رابعهم ولا خمسه الا هو سادسهم ولا ادنى من ذلك ولا اكثر الا هو معهم اينما كانوا ثم ينبئهم بما عملوا يوم القيامه ان الله بكل شيء عليم. الم تر الى الذين نهوا عن النجوى, کیا آپ نے ان لوگوں کو نہیں جانا پہچانا کہ جن کو آپس کی سرگوشی کرنے سے منع کیا گیا تھا؟ ثم یعودون لما نهوا عنه, پھر بھی جس چیز سے روکا گیا ہے وہی کام وہ لوگ کرتے ہیں. مراد ہے منافقین اور یہود. وَيَتَنَاجَوْنَ بِالْإِثْمِ وَالْعُدْوَانِ, اور وہ لوگ گناہ کے لیے آپس میں سرگوشیاں کرتے ہیں. وَالْعُدْوَانِ, اور اللہ رسول کے حکم سے باہر نکلنے کے مشورے کرتے ہیں. وَمَعْصِيَةِ الرَّسُولِ, اور رسول کی نافرمانی کے وہ لوگ مشورے کرتے ہیں. چنانچہ یہ لوگ مومنوں کو پریشان کرنے کے لیے, شک میں ڈالنے کے لیے اس طرح کی کانا پوچھیاں وہ لوگ کیا کرتے تھے. وَإِذَا جَاءُوكَ يُحَيِّوكَ بِمَا لَمْ يُحَيِّكَ بِهِ اللَّهُ, اور جب یہ یہود اور منافقین آپ کی مجلس میں آتے ہیں تو آپ صلی اللہ علیہ وسلم کو ایسے الفاظ سے سلام کرتے ہیں جس الفاظ سے اللہ نے آپ کو سلام نہیں کیا. وہ کہتے ہیں السلام علیکم, حالانکہ یہ لفظ موت کے معنی میں استعمال ہوتا ہے. السلام علیکم بولنا چاہیے. اب یہاں شرائع حدیث نے ایک مسئلہ اٹھایا ہے کہ کوئی غیر مسلم کو, ایک پہلی بات, ابتدا بھی سلام تو ممنوع ہے, کسی بھی غیر مسلم کو ابتدا بھی سلام نہیں کر سکتے. لیکن اگر اس نے سامنے سے سلام کی ابتدا کر ڈالی تو جواب دینے کا کہ نہیں دینے کا؟ اس سلسلے میں ایک رائے یہ ہے کہ اس کو صرف اتنا کہہ دینے کا, علیکا علیکا, بس اتنا بول دینے کا, اور یہ امام مالک کی طرف منسوب ہے. نمبر دو, بعض یوں کہتے ہیں کہ جواب دینے کا علاقت سلام, یعنی سلامتی تجھ سے دور ہو جاوے, تجھ سے اٹھ جاوے, علیہ بلند ہونا, اٹھ جانا, کہ سلامتی تو مجھے کہہ رہا ہے السلام علیکم, لیکن میں تجھے کہتا ہوں علاقت سلام, کہ تیرے اوپر سے سلامتی دور ہو جاوے, میرے پاس تو رہ گئے. نمبر تین, بعض کہتے ہیں کہ اس کو جواب دینے کا السلام علیکم, پر سلام کا ایک معنی پتھر کے آتے, کہ تیرے پر تو پتھرے برسے. نمبر چار, ہداک اللہ کا لفظ بولنے کا, کہ اللہ تعالیٰ تجھے ہدایت دے رہے, یہ لفظ, یہ جواب احناف کے یہاں زیادہ پسندیدہ ہے. وَإِذَا جَاؤُوكَ, جب یہ آپ کی خدمت میں آتے ہیں تو آپ کو ایسے الفاظ سے سلام کرتے ہیں جس الفاظ سے اللہ نے بھی آپ کو سلام نہیں کیا. وَيَقُولُونَ فِي أَنفُسِهِمْ, اور وہ اپنے دل دل میں یوں کہتے ہیں, کون, یہود اور منافقین, لَوْلَا يُعَذِّبُنَا اللَّهُ بِمَا نَقُولُ, ہم نے جو نبی کی گستاخی کی بات کی اس پر اللہ نے ہم کو عذاب کیوں نہیں دیا. حَسْبُهُمْ جَهَنَّمُ, اللہ تعالیٰ فرماتے ہیں کہ آخرت میں ان کے لیے جہنم کافی ہے. دنیا کے اندر تو حضور رحمت بنا کے بھیجے گئے, اسی لیے فوراً تم کو سزا نہیں. یصلونها, جس میں وہ لوگ داخل ہوں گے, فبئس المصیر, اور وہ بہت بری داخل ہونے کی سزا ہے. یا ایھا الذین آمنوا, اے ایمان والو. اب دو رائے ہیں, بات کہتے ہیں کہ یہاں واقعتاً ایمان والے مراد ہے. سب تو آیت کا مطلب کیا ہوگا, مسلمانوں کو تنبیہ کی جا رہی ہے कि आपस में इस तरीके से सरगोशी मत करो कि उससे तुम्हारे दीनी भाइयों को तकलीफ पहुंचे। किसी जगह पर दो तीन आदमी बैठे हैं, तीन आदमी बैठे हैं चलो, तो दो आदमी आपस में मशवरा करने कानाफूसी करने लगे, तो तीसरे को तो यही होगा ना कि मुझे काल के पता नहीं मेरे खिलाफ क्या मशवरा कर रहे हैं, मेरे खिलाफ क्या बात कर रहे हैं। तो ये आयत वाकियतन अहले ईमान को खिताब है और मोमिनीन को तंबीह करनी है कि जब तुम किसी मजमे में तीन होवे तो दो आदमी आपस में कानाफूसी न करे, वरना वो तीसरा बेचारा जहनी परेशान हो जाएगा कि मेरे भी ये लोग आपस में क्या बात करते होंगे, मुझे छोड़ करके आपस में क्या खानगी बात करते होंगे। इसलिए इस तरह करने से मुसलमानों को मना किया गया। अगर यही मतलब है तो फिर यहाँ एक मसला पैदा होता है कि क्या ये हुक्म कयामत तक दायिनी है। तो जुम्हूर तो इसकी तरफ गए हैं कि हाँ ये हुक्म कयामत तक दायिनी हर जमाने में हर जगह पर, कि जहाँ इस तरह तीन आदमी बैठे हो तो दो आदमी आपस में सरगोशी न करे वरना वो बेचारा अकेला जहनी उलझन में मुब्तला होगा। नंबर दो बात कहते हैं कि ये इब्तिदाई इस्लाम की बात है, शुरू जमाने के अंदर इस्लाम के, बाद में चलकर के ये हुक्म मंसूख हो गया। नंबर तीन बाल हजरात कहते हैं कि ये सफर का और जंगलात का हुक्म है कि आदमी जब सफर के अंदर निकला हो और वहाँ जंगलात में हो और दो आदमी साथी आपस में कानाफूसी करते हो तो उसको डर लगा रहता है ना कि कहीं मुझे कत्ल करने का मंसूबा तो नहीं बना रहे हैं, या जंगल बयाबान में सफर में कौन मेरी मदद करेगा। और वतन के अंदर हो तो उसको इत्मीनान रहता है, भले नहीं दोनों कत्ल का मशवरा करे, मेरी टीम बहुत बड़ी है, लड़ लेंगे इसके साथ, तो वतन में कोई खतरा नहीं रहता है और आबादी में खतरा कम रहता है, जबकि सफर के अंदर और जंगलात के अंदर इंसान को खतरा ज्यादा रहता है। इसीलिए ऐसी जगह के ऊपर इस तरह की खलवत की बातें तन्हाई में न करे एक आदमी को टाल करके। और इसी तरीके से अगर बाज मुफक्किरीन ने या अय्युहल्लज़ीना आमनू से मुनाफिकीन को मुराद लिया है तो आप कहोगे कि मुनाफिकीन को या अय्युहल्लज़ीना आमनू कहा गया तो क्या इसका मतलब ये कि जिनका जबानी ईमान है। या अय्युहल्लज़ीना आमनू ऐ बिअल्सिनतिहिम, जो सिर्फ जबानी ईमान रखते हैं, इज़ा तनाजैतुम, जब तुम आपस में सरगोशियाँ करो, फला ततनाजौ, तो तुम सरगोशियाँ मत करो, बिल इस्मि वल उद्वान, गुनाह और शरीयत की हद से आगे बढ़ने की, जुलम की, व माफियत रसूल, रसूल की नाफरमानी की, व तनाजौ बिल बिर व तक्वा, और तुम नेकी और तकवा और परहेजगारी के कामों का आपस के अंदर सरगोशी करो, वत्तकुल्लाह अल्लज़ी इलैहि तुहशरून, और तुम उस अल्लाह ताला से डरो जिस अल्लाह ताला की तरफ तुम सबको जमा कर दिया जाएगा, उससे डरते रहो। इन्नम नजवा मिन शैतान, इस तरह सरगोशी करना ये शैतान की शरारत है। शैतान इस तरह की हरकत तुमसे करवाता है तो तुम आपस में खानगी में बात कर लो इसके खिलाफ, इसको छोड़ करके। लिया हजुनल लदीना आमनु, ताकि ईमान वाला बेचारा गमगीन होवे के पता नहीं मेरे खिलाफ क्या खानगी में बात की। वलैसा बिदारिहिम शैआ, और वो उन मुसलमानों को कोई नुकसान नहीं पहुंचा सकेंगे, इल्ला बिइज़्निल्लाह, मगर अल्लाह ताला के हुक्म से। देखो गीबत और चुगली सबका ये हुक्म है कि इस तरह काना फूसी करके किसी की गीबत नहीं करने की, काना फूसी करके किसी की चुगलखोरी भी करने की नहीं। इस तरह बहुत बुरा और खतरनाक जो है जुमला है, इससे तुमको बचना चाहिए। वअलल्लाहि फलियतवक्कलिल मुमिनून, और अल्लाह ताला पर ईमान वालों को तो कामिल भरोसा करना चाहिए। ये लोग अपनी कानाफूसी के जरिए से तुम्हारा कोई बिगाड़ बिगाड़ नहीं सकते। या अय्युहल्लज़ीना आमनु इज़ा क़ीला लकुम तफस्सहू फिल मजालिस फस्सहू यफ्सहिल्लाहु लकुम, हे ईमान वालों, जब तुमको कहा जाए कि मजलिस में जब वुसअत पैदा करो, मजलिस में गुंजाइश पैदा करो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक मजलिस के अंदर, तो तुमको जगह कर देनी चाहिए, वुसअत पैदा कर देनी चाहिए। ये मजलिस के आदाब बतलाए जा रहे हैं। ऊपर معاشرے की इस्तिलाह बताई, खाना खुशी नहीं करने की, खानगी मशवरे नहीं करने के। नया अब यहाँ कहा जा रहा है कि आने वालों के लिए मजलिस में उस्ताद पैदा करो, उनको भी इस्तीफादे का मौका दो। तुम चौड़े होकर के बैठ जाओगे तो बेचारा बाद में आने वाला कहाँ बैठेगा, उसको बेचारे को तकलीफ हो जाएगी, इसीलिए तुम इस तरह की हरकत मत करो। तो इज़ा क़ीला लकुम तफस्सहु, तुमको जब कहा जाए कि तुम लोग मजलिस के अंदर वुसअत पैदा करो, तो वुसअत कर देनी चाहिए। देखो बात क्या थी, हजरात सहाबा सब के सब मजलिस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के करीब में बैठने के मुतमन्नी होते थे। मैं हुजूर के करीब, मैं हुजूर के नजदीक, हुजूर का क़ुर्ब मुझे मिले, मुझे नजदीकी मिले, ये उन हजरात का मामला था। लेकिन मराकिब की रियायत भी तो कोई चीज है ना। जो लोग पहले से आके बैठ गए वो अभी ताजे ताजे मुसलमान हैं या कम उम्र है, इतने में बदरी सहाबा आ गए, अकाबिर सहाबा आ गए, खुलफाए राशिदीन में से कोई आ गए, तो उनके लिए तो कुछ जगह करनी चाहिए। यादा भी मजलिस के तकाजों के अंदर से है। बाद मुफस्सिरीन फरमाते हैं कि इन मुनाफिकीन का एक हाल ये भी था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में मौजूद रहकर के खाना खुशी करते, मजलिस में हुजूर की मजलिस में बैठे बैठे पीछे बैठे और खाना खुशी करते हैं और मजलिस वालों का मजाक उड़ाते। वो देखो नहीं, वो क्या कर रहा है, सुनता नहीं और जो है सर खुजाल रहा है, वो देखो नहीं सुनता नहीं और जो है नींद के अंदर मशगूल है। इस तरीके से वो लोग खाना खुशियाँ करते थे और इस तरह कान में बातें करते थे और आंखों से इशारे करते थे जिससे मुसलमानों को तकलीफ हो जाए। और बाज मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कोई हुक्म दिया, कोई बात फरमाई, तो वो क्या कहते, ये तो बहुत मुश्किल हुक्म है, बहुत मुश्किल मसला है, इन्होंने ये मसला तो बताया, ये हुक्म तो बतलाया, लेकिन बहुत मुश्किल है, उसके ऊपर कैसे अमल करेंगे। इस तरह की बातें मुनाफिकीन मजलिस में पीछे बैठ करके किया करते थे, इसलिए उनको जो है आयत करीमा में रोका गया। नंबर दो, यहूदियों से और मुनाफिकीन को ये ताकीद की गई कि आपस के अंदर मशवरा अगर फराइज की अदायगी के बारे में तुम करो, अल्लाह की इताअत के बारे में करो, मुसलमानों की भलाइयों के अंदर करो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी से बचने के वास्ते करो, तो ये तो बहुत अच्छी बात है। लेकिन वो ऐसे काम के लिए तो सरगोशी और मशवरे करते नहीं थे। इनकी तमाम सरगोशी कानाफूसी और मशवरों का हासिल किया मुसलमानों को और सहाबा को और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ पहुँचाना। इसी तरीके से इस आयत के ज़ैल में हजरात मुफस्सिरीन ने मजलिस के कुछ आदाब के ऊपर भी कलाम किया है कि दो शख्स बैठे हो तो उनके दरमियान के अंदर बगैर इजाजत के कोई आदमी दाखिल न हो जाए। बाजू की आदत होती है, दो आदमी बैठे तो बीच में आकर के घुसने की वो कोशिश करेंगे। कोई भाई वो लोग बैठ करके खलवत में कोई अहम बात कर रहे तो बीच में इस तरह दाखिल न होना चाहिए। बाज़ मरतबा इस तरह एक जगह बैठने के अंदर कोई खास मसलियत हुआ करती है। बाज़ मुफस्सिरीन कहते हैं कि ये आयत करीमा जंग के मुताल्लिक है, इसीलिए कि जंग के अंदर ये होता था कि बाज़ मुजाहिदीन आगे वाली सफों के अंदर खड़े और उनका मकसद किया कि हम अल्लाह ताला के नाम के ऊपर पहले शुजात के गोहर दिखला रहे और हम बहादुरी करके अल्लाह के नाम के शहीद हो, जख्मी हो, अपनी जान की कुर्बानी दे। अब बाद हजरा पीछे से आ गए और वो आगे वाली सफ में घुसने की कोशिश करें तो हम पहली सफ में आकर के जिहाद की सफे अव्वल का जो सवाब है वो हम हासिल करें, तो उसके ऊपर उनको रोका गया कि जो लोग पहले से मौजूद है उनको वहाँ खड़ा रहने दो, जब तुम्हारा मौका आएगा तो उस वक्त तुम लोग आगे बढ़ जाना। या अय्युहल्लज़ीना आमनू इज़ा क़ीला लकुम तफस्सहू फिल मजालिस, हे ईमान वालों जब तुमसे कहा जाए कि मजलिस के अंदर वुसअत पैदा करो, फस्तहू वुसअत पैदा करो, यफ्तहिल्लाहु लकुम, अल्लाह ताला तुम्हारे लिए जन्नत के अंदर वुसअत पैदा फरमाएंगे। वइज़ा क़ीला इंशीज़ू, ये कसरे वाली किरात इन्होंने इख्तियार की है, फंशीज़ू यरफ़िल्लाहु लज़ीना आमनू मिनकुम, और जब तुमको कहा जाए कि तुम मजलिस से उठ जाओ, کیونکہ اس موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے صراحتاً حکم دیا تھا کہ مجلس سے اٹھو اور ان آنے والے بدری صحابہ کو جگا دو, اور جب یوں کہا جائے کہ مجلس سے اٹھ جاؤ تو اٹھ جاؤ اور آنے والے صحابہ کو اس موقع کے اوپر جگا دے دو. یہ اختیار امیر اور صدر مجلس کو دیا گیا ہے, یعنی امیر اور صدر مجلس مراتب کی رعایت کرتے ہوئے کسی کو آگے بڑھانا چاہے تو یہ کام ہو سکتا ہے, یہ دوسروں کو اس کی گنجائش نہیں ہے. امیر جس کو مناسب, دیکھو بعض مرتبہ کیا ہوتا ہے کہ پیچھے جو لوگ بیٹھے ہوئے وہ آنے والے کو اہم سمجھے تو ان کا اعتبار نہیں کیا جائے گا, امیر اہم سمجھے کہ یہ نیا آنے والا شخص اتنا اہم ہے کہ اس کو آگے بٹھایا جائے تو کسی کو آگے پیچھے کر کے ان کو آگے بلا لیا جائے. یہ امیر کے اختیار کی بات ہے کہ امیر جن کو مناسب سمجھے ان کو آگے بلا لیوے. وَإِذَا قِيلَ انشِزُوا, اور جب کہا جائے کہ تم کھڑے ہو جاؤ, فانشِزُوا, تو تم کھڑے ہو کر کے پیچھے کی طرف چلے جاؤ. بعض حضرات فرماتے ہیں کہ یہ آیت کریمہ ان لوگوں کے بارے میں نازل ہوئی جو نماز با جماعت کے معاملے کے اندر سستی کرتے تھے, تو ان کو کہا گیا کہ جب نماز با جماعت کے لیے کھڑا ہونے کے لیے کہا جائے تو فوراً اٹھ کر کے نماز با جماعت کے اندر شامل ہو جاؤ. اور بعض یہ کہتے ہیں کہ یہ آیت کا حکم عام ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کی طرف سے کسی بھی نیکی اور بھلائی کے کام کے لیے جب تم کو کہا جائے تو فوراً تم کو اس کے لیے کھڑا ہو جانا چاہیے, مستعد اور تیار ہو جانا چاہیے, سستی اور کاہلی کا برتاؤ تم کو کرنا نہیں چاہیے. یا ایھا الذین آمنوا وَإِذَا قِيلَ انشُزُوا, اور جب کو تم کو کہا جائے کہ تم اٹھ جاؤ, چاہے جہاد کے لیے, کسی اور نیکی کے کام کے لیے, کسی اور بھلائی کے کام کے لیے, تو سستی اور کاہلی کو چھوڑ کر کے فوراً اٹھ جاؤ. اور پہلا مطلب وہ مجلس میں سے اٹھ کے پیچھے چلے جاؤ, نئے آنے والوں کو جگہ دے دو. يَرْفَعِ اللَّهُ الَّذِينَ آمَنُوا مِنْكُمْ, تم میں سے جو ایمان لائے ہیں اللہ تعالیٰ ان کو بلند مقام عطا فرمائیں گے. یہ بلند مقام اللہ تعالیٰ نبی کی اطاعت اور تواضع کی برکت سے عطا فرمائیں گے. والذین اوتوا العلم درجات, اور جو علم والے ہیں اللہ سبحانہ و تعالیٰ ان کو بھی بلند درجات عطا فرمائیں گے, چنانچہ جنت میں بھی بلند درجات عطا فرمائیں گے اور دنیاوی اعتبار سے بھی اللہ اہل علم کو بلند مقام اور درجات عطا فرمائیں گے. کسی یہاں کتنی ساری روایتیں بیان کی گئی ہے, چنانچہ علم اور عمل کے جو لوگ جامع ہیں اللہ سبحانہ و تعالیٰ ان کو آخرت کے اندر مراتب عالیہ عطا فرمائیں گے. بات کہتے ہیں کہ درجات سے مراد دنیا میں بھی درجہ اور آخرت کے اندر بھی درجہ. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما نے آیت کریمہ تلاوت فرمائی اور پھر ارشاد فرمایا, حصول علم کے اندر تم لوگ رغبت پیدا کرو, حصول علم کے اندر خوب محنت کرو. نبی کریم صلی اللہ علیہ وسلم سے یہ بات منقول ہے کہ ایک عالم کو عابد کے اوپر ایسی فضیلت ہے جیسے کہ چودھری کے چاند کو تمام ستاروں کے اوپر فضیلت حاصل ہے. ایک حدیث کے اندر یہ بھی آیا کہ عالم ایک دن عبادت کرے وہ عابد کی 40 سالہ عبادت سے افضل ہے, کیونکہ اس کو صحیح علم ہے اس لیے وہ صحیح عبادت کرے گا. باقی خالی نام کا عالم ایک سند گلے میں لٹکا کے چلا گیا تاکہ نماز کی سنتیں تک اس کو یاد نہیں ہے, وہ اس سے مراد نہیں ہے. حضرت ابو درگاہ رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں کہ میں ایک مسئلہ سیکھوں یہ بہتر ہے اس بات سے کہ 100 رکعت پڑھوں, اس لیے کہ ایک مسئلہ سیکھ کر کے اس کے مطابق عمل کرنا یہ جہالت کے مقابلے میں زیادہ افضل ہے. بعض روایتوں میں آتا ہے کہ جب مومنین جنت کے دروازے کے اوپر پہنچیں گے تو کہا جائے گا کہ تو مومن ہے جنت میں داخل ہو جا, کہا جائے عالم ہے جا اور دوسرے مسلمانوں کی سفارش کر کے ان کو جنت میں لا, گویا کہ اہل علم کو بھی سفارش کا قیامت کے دن اللہ تعالیٰ
موقع عطا فرمائیں گے. واللہ بما تعملون خبیر, اور جو عمل بھی تم لوگ کرتے ہو اللہ سبحانہ و تعالیٰ اس کی پورے پوری خبر رکھتے ہیں. یا ایھا الذین آمنوا اذا ناجیتم الرسول فقدموا بین یدی نجواکم صدقہ ذالک خیر لکم واطہر فان لم تجدوا فان اللہ غفور رحیم. یہ آیت کریمہ نازل ہوئی ہے نبی کریم صلی اللہ علیہ وسلم کی عظمت کو بتلانے کے بعد. یہ تعظیم رسول کے قبیل سے آیت کریمہ ہے, اور اس آیت کے ذریعے سے فقراء کو فائدہ پہنچانا ہے اور بیجا سوالات سے روکنا ہے, مخلص اور منافق میں تمیز کرنی ہے. دنیا اور آخرت کا چاہنے والا کون ہے, کون دنیا کا چاہنے والا, کون آخرت کا چاہنے والا, اس نے تمیز کرنا ہے. اس لیے آیت کریمہ کے اندر حکم دیا گیا. کیا حکم دیا گیا؟ ایمان والو, جب تم کو نبی کریم صلی اللہ علیہ وسلم سے سرگوشی کرنی ہو تو سرگوشی کرنے سے پہلے کچھ نہ کچھ صدقہ کر دو. صدقہ کیے بغیر حضور سے تم لوگوں کو سرگوشی کرنے کی نہیں. اب ظاہر بات ہے کہ یہ حکم آ گیا تو اس کی وجہ سے یہ تمام فوائد ایک ساتھ حاصل ہو گئے. ایک تو جو خالی خالی جو ہے بات کرنے کی بات کرتے ان کی اصلاح ہو گئی, بیجا سوالات سے جو ہے بھائی اسی کے یہود اور منافقین سب سے زیادہ مال کے لالچی, کسی نے حضور سے سرگوشی کرنے میں وہ مال خرچ کرے وہ تو ہو ہی نہیں سکتا کیونکہ ان کے دل میں ایمان نہیں. اس واسطے اب پتہ چل جائے گا کون پکا مومن, کون منافق, کون یہودی, کون مخلص. اس لیے اس آیت کے ذریعے سے بڑی تمیز ہو گئی اور فقراء کا فائدہ ہو گیا تو ان کو صدقہ ملنا چالو ہو گیا. ذالک خیر لکم واطہر, اس کے اندر تمہارے لیے بہتری ہے کہ تم اللہ اور اس کے رسول کی اطاعت کرو گے, اور بڑی پاکی اور صفائی کی بھی چیز ہے. اب یہ جو حکم ہے فقدمو کہ تم حضور سے سرگوشی کرنے سے پہلے صدقہ دو, تو یہ حکم کیسا ہے؟ تو بعض حضرات نے کہا مستحب, بعض نے کہا واجب, بعض روایتوں سے پتہ چلتا ہے کہ اس حکم پر عمل کرنے والے اکیلے حضرت علی رضی اللہ تعالیٰ عنہ ہیں. حضرت علی فرماتے ہیں کہ شریعت کا ایک حکم ہے کہ مجھ سے پہلے کسی نے عمل نہیں کیا, میرے بعد کسی نے عمل نہیں کیا. منفرد ہے حضرت علی کرم اللہ وجہہ, اور وہ اس لیے وہ کہتے ہیں کہ ان کے پاس ایک دینار, انہوں نے اس دینار کو تڑوا کے 10 درہم بنوا لیے, اور جب بھی نبی کریم صلی اللہ علیہ وسلم سے بات کرنی ہوتی ایک درہم وہ صدقہ کر دیا انہوں نے, پھر حضور سے بات کرنے گئے. اب یہ جو صدقے کا حکم نازل ہوا تو ایک بات تو کیا ہو گئی کہ غربا فقراء صحابہ وہ تو کہتے اپنے پاس پیسے ہیں کہاں سے بات صدقہ دے گئے اور بات کرنے جاوے, اور مالدار لوگ وہ اکثر یہود اور منافقین تھے وہ تو حضور کے لیے پیسے خرچ کرنے سے رہے. اس لیے جو ہے یہ حکم ذرا گرا گزرا, اور لوگوں نے یہ سمجھا کہ تو ہر بات بات کرنے کی, ہر بات صدقہ کرنے کا وہ تو بہت مہنگا پڑے. اسی لیے اللہ تعالیٰ نے فرمایا فَإِن لَّمْ تَجِدُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ, اگر تم کو صدقہ کرنے کے لیے کوئی چیز نہ ملے اور بغیر صدقے کے تم بات کر لو تو اللہ تعالیٰ جو ہے تمہارے اس معاملے کو بڑے معاف کرنے والے, بڑے رحم کرنے والے ہیں. أَأَشْفَقْتُمْ أَن تُقَدِّمُوا بَيْنَ يَدَيْ نَجْوَاكُمْ صَدَقَاتٍ, کیا تم کو یہ ڈر لگ گیا کہ تم تمہاری سرگوشی کرنے سے پہلے صدقہ دو, اس سے تم کو ڈر لگنے لگا کہ ہم فقیر ہو جائیں گے, ہمارے سارے پیسے ختم ہو جائیں گے. فَإِذْ لَمْ تَفْعَلُوا وَتَابَ اللَّهُ عَلَيْكُمْ, تو اگر تم نے یہ صدقے والا عمل نہیں کیا اللہ تعالیٰ نے تمہارے اوپر جو ہے توجہ فرمائی اور یہ صدقے والا حکم اللہ تعالیٰ نے واپس لے لیا. چنانچہ درمیانی قسم کے عام مخلص مومنین ان لوگوں کے خاطر یہ حکم واپس لے لیا گیا. سوال یہ ہے کہ شریعت کا یہ حکم کتنے دن باقی رہا؟ تو بعض مفسرین فرماتے ہیں کہ ایک دن سے بھی کم یہ حکم رہا,
और शाम तक में तो मंसूख होने का हुक्म आ चुका है। ये कह सकते हैं कि कम से कम बाकी रहने वाला ये शरीयत का हुक्म है, पूरा एक दिन भी नहीं, एक दिन खत्म होने से पहले तो नस्ख का हुक्म आ चुका है। बाद हजरात कहते हैं कि 10 दिन तक ये हुक्म बाकी रहा, तो अल्लाह ताला ने इस हुक्म की फर्जियत वापस ले ली। फअकीमु सलाह वआतु ज़कात वअतीउ अल्लाह वरसूलह वल्लाहु बिमा तअमलून वल्लाहु खबीरुम बिमा तअमलून। देखो यहाँ नमाज का हुक्म कैसे आ गया एकदम, मुफस्सिरीन ने जोरदार नुक्ता निकाला इसके ऊपर। देखो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सरगोशी करने से पहले सदका करने का जो हुक्म दिया गया था वो जरा तुमको भारी लगा, अल्लाह ताला ने वो हुक्म तुमसे वापिस ले लिया, लेकिन जो अहकाम वापिस नहीं लिए हैं, जो अहकाम कयामत तक के लिए बाकी है, उन अहकाम को तो पूरी सुरात के साथ पूरी मुस्तैदी के साथ करके दिखाओ। और उन अहकाम में कौन है नमाज, तुम नमाज पूरी मुस्तैदी के साथ पढ़ के दिखाओ, और ज़कात दो और अल्लाह और उसके रसूल की इताअत करो, और जो अमल भी तुम करते हो अल्लाह ताला उसको पूरी तरह उस पर खबर रखते हैं। अलम तर इल्लज़ीन तवल्लौ क़ौमन ग़ज़िबल्लाहु अलैहिम, ये आयत करीमा यहूदी मुनाफिकीन के लिए अल्लाह ताला ने नाज़िल फरमाई। जो मुनाफिकीन यहूदियों को अपना पक्का दोस्त बनाते थे, और आम मतन इनका हाल यही था कि मुनाफिकीन यहूदियों के साथ खानगी दोस्ती रखे, इसीलिए इनके लिए शायद ने खास तौर पर तंबी हुई। कहते हैं कि एक बड़ा मुनाफिक था अब्दुल्ला इब्ने नबतल, वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मजलिस मुबारक में आता और हुजूर की सब बातें सुने, सुन करके फिर वहाँ से उठे और जाकर के यहूदियों को बतला गए, क्योंकि आम मतलब मुनाफिकीन यहूदी में से थे, जाके मुनाफिक को बतला गए। एक दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को इरशाद फरमाया कि इस वक्त एक आदमी आ रहा है, वो आदमी कैसा, उसका दिल जब्बार जैसा और शैतानी निगाहों से वो देखता है। बस ये फरमाना था कि अब्दुल्लाह इब्ने नबतल आया, उसकी आंखें नीलगू रंग की, क्योंकि यहूदी बहुत गोरे शिक्षे थे और होते भी है, उनकी उसकी आंख नीलगू रंग की। तो उसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने आते ही इरशाद फरमाया कि तू और तेरे साथी क्यों मुझे बुरा भला कहते हैं। तो कसम तो उनके यहाँ कोई आम चीज थी नहीं, फौरन कसम खा के कहने लगा नहीं मैंने कहा आपको बुरा भला कहा, हालांकि वो हमेशा हुजूर की बात सुने और वहाँ जाके सब यहूदियों को जासूसी कर डाले, और हुजूर ने तंबी के देखा मैंने ना कहा, मैंने कहा आपकी बुरी बुरी बात है, और अपने सब दोस्तों को लेके आए, सब ने मिल के कसम खाई, हम सब कसम खाते हमने आपको कोई बुरी बात कही नहीं। उसके ऊपर ही आयत करीमा जो है नाजिल हुई। गंदुम गो रंग का, पस्त कद का, हल्की दाढ़ी का आदमी था, चुनांचे इसके सिलसिले में आयत नाजिल हुई कि ये लोग जो है इन दुश्मनों से दोस्ती रखते। अलम तर इल्लज़ीना, क्या आपने नहीं देखा उन लोगों को जो दोस्ती रखते हैं ऐसी कौम से, यानी मुनाफिक यहूद से दोस्ती रखते हैं। ग़ज़िबल्लाहु अलैहिम, अल्लाह का गजब उनके ऊपर उतरा, पर अल्लाह का गजब उतरा वो यहूद लोग है। मा हुम मिनकुम, वो मुनाफिकीन तुम मुसलमानों की जमात में से नहीं है। उस जमाने में यहूदियों की साजिशें भी बहुत उरूज के ऊपर थी, अभी यहूदियों को मदीना से जिला वतन नहीं किया गया था, और मुनाफिकीन का भी बहुत जोर था उस जमाने के अंदर। ये आयत नाजिल हुई, वला मिनहुम, और वो खुद यहूदियों में से भी नहीं, यानी मुनाफिकीन मुसलमानों से भी, मुसलमानों की जमात में भी नहीं और यहूदियों की जमात में भी नहीं, बल्कि कहा मुजज्जत बीच बीच के अंदर। वयहलिफून अलल कज़िब, और वो लोग झूठी कसमें खाते हैं ताकि मुसलमानों के दिलों में एतमाद हो जाए कि हाँ हाँ आप मुसलमान हैं। वहुम यालमून, उनको पता है कि वो झूठी कसम खा रहे हैं। अअद्दल्लाहु लहुम अज़ाबन शदीदा, अल्लाह ताला ने उनके लिए सख्त अज़ाब तैयार कर रखा है। इन्नहुम सा मा कानू यामलून, बहुत बुरे कौम, बहुत बुरे काम ये लोग कर रहे हैं, यानी इस तरह जासूसियां करनी और बातें पहुंचा देनी। देखो इस आयत में اگرچہ منافقوں کا حال بیان کیا لیکن عام مثلا مسلمانوں کو بھی تنبیہ کر دی کہ مسلمانوں ان منا یہودیوں کے ساتھ دشمنوں کے ساتھ تم قلبی دوستیاں ایسی مت قائم کرو کہ تم مسلمانوں کے راز ان لوگوں کو پہنچا دو, مسلمانوں کے بھید کی باتیں پہنچا دو, فون کر دو یا کپائلی سے اس طریقے سے, اس طرح تم باتیں مت کرو, ایسی دوستیاں تم ان کے ساتھ مت گانٹو کہ مسلمانوں کو نقصان پہنچے, اسلام کو نقصان پہنچے. ان کے لیے کتنی سخت وعید بیان کی گئی. فلہما جو ہے غضب اللہ علیہم, ایسے لوگوں کے لیے بہت سخت عذاب ہے. اعد اللہ لہم عذابا شدیدا, اتخذوا ایمانہم جنۃ فصدوا عن سبیل اللہ فلہم عذاب مہین. دیکھو اکثر قرآت میں ایمان الف کے ساتھ آیا ہے, اس صورت میں آیت کا معنی کیا کریں گے؟ ان منافقوں نے اپنی قسموں کو ڈھال بنا لیا ہے کہ قسم کھا لیتے ہیں, جب بھی پکڑے جاتے ہیں تو پکی قسم کھاتے ہیں, ہم نے کہا تمہاری جاسوسی ہے. اور پکی قسم کھانے کا مقصد کہ آپ نے ایمان کو بتلا ہے کہ ہم تو مسلمان ہیں, ہم تمہارے مخالف نہیں ہیں, ہم غدار نہیں ہیں. تو قسموں کو کھا کھا کر کے وہ اپنا ایمان جتلاتے مسلمانوں کو اور قسم کو ڈھال بنا لیا ہے. اس لیے کہ اگر یہ لوگ منافق اپنا ایمان نہ جتلاوے تو ان کے ساتھ یہودوں اور کافروں جیسا معاملہ ہوئے, تلوار ان کے اموال کو سلب کر لینا, جیسے کہ یہود بنو نذیر قریظہ کے ساتھ معاملہ ہوا, وہ معاملہ ان کے ساتھ بھی ہوئے. لیکن قسم کھا کھا کر کے اپنا ایمان بتلا بتلا کر کے انہوں نے اپنے مال اور اپنی جان کو بچا رکھا ہے. بس خراب کے اندر ایمان بھی آیا ہے الف کے کسرے کے ساتھ. تو اس صورت میں آیت کا معنی یہ ہوگا, اپنے ظاہری ایمان کو خود کے لیے اور اپنے مال کے لیے ڈھال انہوں نے بنا رکھا ہے. فصدوا عن سبیل اللہ, وہ لوگ اللہ تعالیٰ کے راستے سے رکے ہوئے ہیں اور ایمان نہیں لاتے ہیں, اور دوسرے مسلمانوں کو بھی یہ لوگ روکنے کا کام کرتے ہیں. فلہم عذاب مہین, ان لوگوں کے لیے ذلیل کرنے والا عذاب ہے. تو یہ منافقین جو ایمان والوں کو بھی روکنے کا کام کرتے ہیں, ذلیل ہونے والا عذاب کیسا ہے کہ بعض مرتبہ ایک مرتبہ تو نبی کریم صلی اللہ علیہ وسلم نے ان منافقوں کے نام بنام لے کر کے اعلان کر کے ان کو مجلس سے اٹھا دیا اور کہہ دیا, فلاں ابن فلاں تو منافق نکل, فلاں ابن فلاں تو منافق تو نکل مجلس سے. اس طرح ان لوگ کی بڑی توہین ہوئی, اور آخرت میں جو توہین ہوگی وہ اپنی جگہ پر ہوگی. لن تغنی عنہم اموالہم ولا اولادہم من اللہ شیئا, ان منافقوں کو ان کا مال اور ان کی اولاد اللہ کے عذاب کے مقابلے میں کچھ کام نہیں آئے گی. اولئک اصحاب النار ہم فیہا خالدون, وہ لوگ جہنمی ہیں اور جہنم کے اندر وہ لوگ ہمیشہ ہمیشہ رہیں گے. اب جو جھوٹی قسم کھانے کی عادت پڑی ہے نا, وہ کتنی ڈینجر عادت پہ, دیکھو آیت میں اللہ تعالیٰ فرماتے ہیں, یوم یبعثہم اللہ جمیعا, جس دن اللہ تعالیٰ ان سب کو دوبارہ قیامت کے دن زندہ کریں گے, فیحلفون لہ, اور وہ اللہ تعالیٰ کے سامنے قسمیں کھائیں گے, کما یحلفون لکم, جیسے کہ دنیا میں تم مسلمانوں کے سامنے قسم کھاتے ہیں, یعنی دنیا میں نبی کے سامنے مسلمانوں کے سامنے جیسے جھوٹی قسم کھا کے اپنا ایمان جتلاتے ہیں, یہ کم وقت قیامت کے دن بھی اللہ کے سامنے بھی جھوٹی قسم کھائیں گے. دنیا کی پڑی ہوئی عادت وہاں بھی باقی رہے گی. وَيَحْسَبُونَ أَنَّهُمْ عَلَى شَيْءٍ, اور وہ یہ سوچیں گے کہ وہ کسی چیز کے اوپر ہے. کسی چیز پر ہونے کا مطلب کیا؟ ان کی جھوٹی قسم کھا کر اپنا ایمان بتلانا ان کے لیے کچھ نفع اور فائدہ دینے کا ذریعہ ہوگا کہ ہم اللہ کے سامنے جھوٹی قسم کھا کے کہیں گے کہ اللہ ہم دنیا میں ایمان والے تھے تو ہماری جھوٹی قسم کی وجہ سے ہم چھوٹ جائیں گے, جہنم سے بچ جائیں گے, جنت میں داخل کر دیے جائیں گے. اور دنیا میں جس طریقے سے جھوٹی قسم کی وجہ سے ہمارا شمار مسلمانوں میں ہوتا تھا, آج آخرت میں بھی ہمارا شمار مسلمانوں میں ہوگا. سنو, یہ منافق تو بالکل جھٹے کہتے ہیں. استحوذ علیہم الشیطان فانساہم ذکر اللہ اولئک حزب الشیطان الا ان حزب الشیطان هم الخاسرون.
استحوذ, شیطان نے ان کے اوپر قابو کر لیا ہے, ایسا قابو کر لیا کہ شیطان نے ان کے دل دماغ کو مسخ کر ڈالا ہے اور شیطان نے ان کو پورے پورے طور پر اپنے قابو میں کر لیا, لہذا وہ شیطان ہی کی راہ پر چلتے ہیں, شیطان کی اغوا کے مطابق چلتے ہیں, شیطانی وساوس کے اوپر یہ لوگ عمل کرتے ہیں. فانساہم ذکر اللہ, اسی وجہ سے اللہ کے احکام کو یہ لوگ بھلا بیٹھے ہیں, اللہ کی یاد کو بھلا بیٹھے ہیں, اور زبان سے جو ظاہری ذکر کرتے ہوئے نظر آتے ہیں وہ حقیقی ذکر نہیں ہے بلکہ وہ تو دھوکا ہی دھوکا ہے, بناوٹ ہی بناوٹ ہے. اولئک حزب الشیطان, سنو یہ سب شیطانی جماعت ہے. اللہ ان حزب الشیطان هم الخاسرون, اور شیطان کی جماعت وہی نقصان میں پڑنے والی آخرت میں تو یقینی دنیا میں بھی. اس سے مفسرین نے ایک نقطہ نکالا کہ شیطانی اثرات کے ازالے کا بہترین ذریعہ اللہ کا ذکر ہے, کہ آدمی اللہ کا ذکر کرے تو شیطانی اثرات کا بالکل لیا ازالہ ہو جائے. ان الذین یحادون اللہ ورسولہ اولئک فی الاذلین, یقیناً جو لوگ اللہ اور اس کے رسول کے ساتھ دشمنیاں کرتے ہیں, اللہ اور اس کے رسول کی مخالفت کرتے ہیں, وہی لوگ مغلوب ہونے والے ہیں اور ہارنے والے ہیں. کتب اللہ لاغلبن انا ورسلی ان اللہ قوی عزیز, اللہ تعالیٰ نے یہ بات لکھ دی ہے لوح محفوظ نے, یا اللہ تعالیٰ نے اس بات کا فیصلہ کر دیا ہے کہ میں اور میرا رسول غالب رہیں گے, اور اللہ تعالیٰ بڑے طاقت والے بڑے زبردست ہیں.